قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد.
جزاك الله. أي سبحان اللہ جی ماشاءاللہ بہت اچھا. پہلی بات جو آپ نے یہ میسج کیا نا کلاس کے حوالے سے لفظ, مجھے اس لفظ کلاس پہ اعتراض ہے. دیکھیے یہ کلاس نہیں ہے, یہ آپ اسے ایک نشست مانیں. میں خود کو ہرگز ہرگز لوح قلم کا ٹیچر نہیں سمجھتا. اگر کسی کو یہ حسن ظن ہے میرے بارے میں تو یہ اس کی مہربانی ہے. دیکھیں ہم یہاں بیٹھ کے پڑھیں گے, کتاب پڑھیں گے. میں آپ کے ایک سینئر ہونے کے ناطے, ایک سینئر بھائی ہونے کے ناطے, بڑا بھائی ہونے کے ناطے یہ تو کر سکتا ہوں کہ بھائی میں ان کو اس طرح سے یہ حرکتیں کر کے یہاں تک کچھ تھوڑا بہت فہم جو مجھے آئی ہے ہم اس تک شیئر کریں. میں ایم آئی کلیئر سر؟ پلیز اس قسم کا کوئی بھی, کیونکہ یہ آپ کو اندازہ نہیں ہے, میں چونکہ ماریں کھایا ہوا ہوں, تو بہتر ہے کہ ہم محتاط رہیں. लेकिन हकीकत भी यही है कि हम एक बात को समझ लें, हमारी ख्वाहिश क्या है। हमारी ख्वाहिश सिवाय इसके कुछ नहीं है कि हजूर इमाम सिलसिला हजूर कलंदर बाबा औलिया ने जो विरसा छोड़ा है वो क्या है। हम सिलसिले में आए क्योंकि ये हमारा हक नहीं है कि हम उस विरसे के लिए, बल्कि फर्ज है कि हम उस विरसे के लिए तगोदो करें जो हमारा हक है। लेकिन क्या तगोदो कर रहे हैं? मुर्शिद करीम ने एक पूरा निज़ाम सेट कर दिया जिसमें हमारे जहन बनाए जा रहे हैं। अब जहन साजी ये है एक लफ्ज, जहन साजी ये करता है मुर्शिद, ये पैगंबराना का, पैगंबरों ने नबियों ने क्या किया, जहन बना, ऐसे जहन बना दिए जो दुनिया को भी हैंडल कर रहे थे और इस तरह हैंडल कर रहे थे जैसे अल्लाह चाहता था, इसके अलावा क्या। तो पूरी लौह कलम दर हकीकत जब हम पढ़ेंगे उसकी स्लॉटिंग कैसे है, कैसे वो समझ में आएगी, सब ये हम लोग अक्सर सुनते हैं कि जी वो तो बड़ी मुश्किल, अगर मुश्किल है तो क्यों लिखवाई भाई। नहीं, वो एक खास जहन बना रही है जो आपका मेरा नहीं है। वो जहन असल में क्यों बना रहे हैं उसका एक बैकग्राउंड है। वो जहन जो लौह कलम को समझने के लिए जरूरी है उसका एक पसे मंजर है। उसकी क्या जरूरत क्या है, सबसे बड़ा सवाल, क्या जरूरत है। तो मैंने इसके लिए इल्तजा से की कि आप इस मजमून को एक नजर पढ़ लें ताकि हमारे आपके जहनों में ये बात वाजे हो कि हम क्यों पढ़ रहे हैं। इसमें से चंद आपने पढ़ लिए, बाकी नुकात जो हैं वो मैं जल्दी जल्दी आपकी उसके लिए दोहरा देता हूं। सबसे पहली बात तो ये कि ये अल्लाह रब्बे करीम ने इंसान को जितनी भी सलाहियतें अता की हैं वो अल्लाह की सिफात का अक्स है। ये पहला नुक्ता, पूरी लौह कलम इसी पे बेस करेंगे। इन सलाहियतों को मखलूक में उजागर करने के लिए, उनको पॉलिश करने के लिए अंबिया कराम का एक निज़ाम, एक सिलसिला कायम किया गया। कहते हैं 1,24,000 अंबिया कराम को मबूस किया गया, लेकिन जब हजूर सलातम को मतलब फाइनल खातिमुन्नबीन बना दिया गया तो वो क्यों बना दिया गया, उनको फाइनलिटी क्यों दे दी गई? क्योंकि वहां आके तमाम सिलसिला एक दूसरे रंग में, एक दूसरे ढंग में शुरू होने, सिस्टम मुकम्मल हो गया था, मजीद नबी की जरूरत नहीं थी कि वो सिस्टम में इंप्रूवमेंट करता, उस सिस्टम को कैरी करना था, सिर्फ एक सिस्टम परफेक्शन की दर्जे तक पहुंच गया। जितने अंबिया कराम हैं वो रफ्ता रफ्ता दर्जा ब दर्जा आपके शऊर इंसानी के इर्तका की कहानी है। आदम का शऊर इतना था कि उसको इतनी सी लॉजिक नहीं थी, इतनी लॉजिक का इस्तेमाल नहीं कर सका कि जावेदानी तो अल्लाह ने देनी है, मखालिक ने देनी है, ये तो मखलूक है। ठीक, हजरत इब्राहिम तक आते आते ये लॉजिक इस दर्जे पहुंच गई कि मेरे हाथ का बनाया हुआ बुत तो मेरा सहायता नहीं कर सकता। ये एवोल्यूशन ऑफ थॉट है, ये एवोल्यूशन ऑफ थॉट, इर्तकाए फिक्र का सफर है जो कुरान सुना रहा है कि ये है शऊर ने जो कुल सफर किया। दूसरे मतलब हजूर सलातम ने अपने उस सिस्टम को ये फिक्री इर्तका के निजाम को मुकम्मल कर दिया। یہ ہے اصل میں اسلام اور یہ ہے خاتم النبیین. نبا کہتے ہیں خبر دینے کو, خبریں دینا, اس قابل بنا دیا جس کا چاہے جی چاہے آنکھ کھولے اور خود خبریں دیکھے, سسٹم پرفیکٹ کر دیا. قرآن کہہ رہا ہے الیوم اکملت لکم دینکم, کہا ہے نا قرآن, واشگاف دو ٹو سسٹم کو اب کیری کرنا تھا. وہ جو سسٹم کو کیری کرنے کا نظام ہے وہ کہلایا ولایت, وہ کہلایا روحانی سلاسل, وہ کہلایا مطلب آپ کے یہ جو اولیاء کرام ہیں, در حقیقت یہ وہ خانقاہی نظام جو حضور نے صفہ کا نظام قائم کیا تھا. حضور اتنے سمجھدار, اب کیا سمجھتے ہیں کہ وہ جو کامل ترین بندہ ہے وہ نہیں جانتا تھا کہ یہ بعد میں میرے نظام کے ساتھ کیا سلوک کریں گے؟ سب پتا تھا انہیں, یہ بھی پتا تھا میں کتنا بھی کچھ کر لوں یہ باز نہیں آئیں گے, پتا تھا, سب معلوم تھا. انہوں نے کیا کیا کہ پیرلل سسٹم دیا, ایک ممبر کا نظام ایک صفہ کا نظام. ہم اس لحاظ سے بہت سعادت مند ہیں کہ ہمیں یہ حضور قلندر بابا اولیاء جیسے لوگ جو ہیں, مرشد کریم جیسے لوگ جو ہیں, یہ اصل میں وہ صفہ والی لڑی کے وارث ہیں. یہ اس علم کے علم کی اس جہد کو لا رہے ہیں. اس لیے آپ یہ قطن پہلے تو اپنے ذہنوں میں بالکل صاف کر لیں کہ اگر آپ کو لوح قلم سمجھ آئے تو آپ کی گردن میں تناؤ نہیں آنا. یہ بات میں آپ سے پہلے دن ایک شرط کے طور پہ کہہ رہا ہوں, عاجزی اور بڑھنی چاہیے. اللہ رب کریم صرف اسی بندے پہ اپنے راز افشا کرتے ہیں جو اس کا اہل, اور ان کے نزدیک اپنے رازوں کی اہلیت کے لیے ضروری ہے کہ بندہ عاجز اور انکساری کا سبق پڑھ کے آئے. اگر آپ نے, ابا نے کتنے لوگوں کو پڑھایا, کتنے لوگوں کو میں جانتا ہوں, ان میں سے 99.9% لوگ شیطان نے اچک لیا. میں صاف کہہ رہا ہوں, جو میرے علم, میرا علم غلط ہو سکتا ہے. ابا کے جتنے وہ کلاس لوح قلم کی کلاس کے افراد تھے ان میں سے کوئی بھی ایک دکھا دیں مجھے جو مراقبہ ہال میں کوئی کام کر رہا ہو یا کہیں کام کر رہا ہو, سلسلہ ہی چھوڑ دوں. کیا ہو گیا بھائی, کیا ہو گیا؟ میں آپ کو وارننگ دے رہا ہوں کہ آپ جو علم سیکھنے کی خواہش لے بیٹھے اس کے لیے بہت زیادہ پالشنگ کی ضرورت ہے. تو اس کا حل میں نے بتا دیا کہ بھی ہم باقی جو بات بھی ہے وہ حضور کرند بابا اور یہ خود بتائیں, خود ان کی کتاب سے میں معلوم ہوگا. ٹھیک ہے, حضور قلندر بابا اولیاء کی تعلیمات کا پہلا نقطہ کیا ہے کہ آپ غیر جانبدار. یہ اسے مارک کر لیں نمبر ون. ٹھیک ہے جی, یہ پیج 337 پہ ہے. معاملہ چاہے تخلیقی فارمولوں کا, اگر نہیں ضرورت تو کوئی بات نہیں, یہاں پہ پڑا رہے گا. پھر ٹھیک ہے, تھینک یو. معاملہ چاہے تخلیقی فارمولوں اور تسخیری قوانین کا ہو یا عام دنیاوی معاملات, یہ قانون لوح قلم کو سمجھنے کے لیے بھی اکولی ویلڈ ہے. کیا کہ انسان ایک غیر جانبدارانہ طرز فکر اور انداز نظر رکھتا ہے. یہ آپ لوح قلم میں پڑھیں گے, اس کی تشریح اس وقت وہاں کر دیں گے کہ ہر شخص کا ارشاد, آپ کا ارشاد ہے کہ ہر شخص کو طرز فکر کے دو زاویے حاصل ہیں, ایک زاویہ بحیثیت اہل معاملہ اور دوسرا بحیثیت غیر جانبدار. اور جب انسان غیر جانبدار ہو کر تجسس کرتا ہے, یعنی تجسس کی صلاحیت انسان کے اندر اللہ نے, اللہ کی صفت محیط کا عکس ہے, جب وہ صلاحیت کام کرتی ہے گویا اللہ کی صفت محیط احاطہ کرنے والی صفت جو ہے وہ حرکت میں آ جاتی ہے, اس کا نام تجسس ہے. تو اس پہ حقائق منکشف ہوتے ہیں. اب ایک سوال ہے کہ حقائق کی کیا ضرورت پڑی ہے ہمیں حقائق کی؟ بھائی ہمیں دو وقت کی روٹی دو بس, بات ختم, چھوڑو, دفع کرو حقائق کا حقائق نہیں. تاکہ کوئی طبقہ معاملات کی درست تفہیم سے محروم نہ رہے. یہ الفاظ ہیں حضور گندر و وریا کے لوح قلم میں ملیں گے. ٹھیک, ہر چیز کا جواب انہوں نے دیا. وہ ذہن کو ایسے پکڑ کے بڑا کرنا چاہتے ہیں, اتنا بڑا کیسے بڑا کرنا ہے, اس میں سارے فارمولے. جب ذہن بڑا ہوگا آپ کا, آپ کو تسخیری فارمولے بھی سمجھ میں آئیں گے آپ کو. اس کا تو بیسک نقطہ ہے پہلا, کیا غیر جانبدار. دیکھیں نا آگے لکھا ہے تجسس کی یہ صلاحیت ہر ہر فرد کو ودیت کی جاتی ہے تاکہ دنیا کا کوئی طبقہ معاملات کی درست تفہیم اور درست فیصلوں سے محروم نہ رہے. دیکھیں اگلا لفظ, فیصلے کرنے ہیں آپ نے, فیصلوں پہ آگے سارا کام چلے گا نا, اس لیے درست تفہیم ضروری ہے, اس لیے غیر جانبدار ہونا ضروری ہے. حقائق چاہیے, حقائق کے لیے غیر جانبدار ہونا. تو یہ ترتیب ہے. اسی طرح ایک اور جو جملہ میں بہت زیادہ کیری کرتا ہوں آپ سے ہر نشست میں تقریباً آلموسٹ ہم اس کی تکرار کرتے ہیں کہ ہم قرآن کو قرآن کے الفاظ میں سمجھیں بغیر کسی تاویل اور بغیر کسی اثر کو قبول کیے, بالکل غیر جانے کا, اس تصور سے کہ اللہ کیا فرماتا ہے. جب انسان غیر جانبدار طرز فکر سے آراستہ ہو جاتا ہے تو اس کی تلاش اور کھوج کے زاویے اور انداز بدل جاتے ہیں, وہ مفروضات کی بجائے اصل حقائق اور وقتی مصلحتوں اور انفرادی مفادات کی بجائے ابدی, لافانی اور آفاقی سچائیوں سے واقف رہنا چاہتے ہیں. قلندر بابا اولیاء کی تعلیمات کا دوسرا بنیادی نقطہ کیا ہے؟ میں آپ کو پہلے لوح قلم کا ایک طرح کا خلاصہ یا ایک ابریجمنٹ, ایک اجمالی سا وہ وضاحت واضح کریں تاکہ جب آپ کتاب پڑھیں تو آپ کو پتہ ہو کہ ہم کس چیز کی شرح کر رہے ہیں, کیا وہ کتاب اصل میں کیا کیا کون کون سے سلاٹس ہمارے ذہنوں کے پورے کر رہی ہے. یہ اس لیے پورا بیک گراؤنڈ پتہ ہونا ضروری ہے, ورنہ آپ الجھتے ہیں. یہ سب سے بڑا الجھاؤ کی وجہ میں بتا رہا ہوں. دوسرا نقطہ یہ ہے کہ ان کا فرمان یہ ہے کہ انسان کا اصل انسان جو اس کے اندر کا اصل انسان ہے, انسان اس سے واقف ہے, انہوں نے اس مادی جسم کو ایک لباس کی حیثیت دینے کی فرمائش کی ہے, بلکہ حکم دی ہے کہ آپ کو یہ احساس ہو کہ یہ جسم لباس کی طرح, یہ لباس جیسے آپ یاد ہوگا آپ کو بنے تقریروں میں سالانہ اس کے موقع پہ واشگاف کہا, نیاز صاحب کو کھڑا کر کے کہا ہاتھ ہلائیں یوں کریں, ٹھیک ہے یاد ہے نا. کیا یہ تصور ہمارے اندر راسخ ہو گیا؟ کیا ہم چلتے پھرتے فیل کرتے کہ آئی ایم جسٹ, دیکھیں نا آپ کو اپنے لباس کا کتنا شعور ہے, آپ چلتے پھرتے اٹھتے بیٹھتے فوراً اسے करते हैं या नहीं, लेकिन जिस्म को इस तरह फील किया, इसको एक जुमला कह लेने दें मुझे साथ में कि ये इल्म नजरी इल्म नहीं है, थ्योरेटिकल इल्म नहीं है, फॉर हेवन से जो जो पढ़ेंगे कोशिश करेंगे कि आप उसकी अमली तौर पे मश्क करें तो पल्ले पड़ेगी, वरना ठीक है। बन एक दफा फरमाया कि आपको मालूमात तो बहुत हो गई हैं, अभी इल्म नहीं आया। मालूमात किताबें हमने सारी पढ़ ली जो कि किसी ने रात की तन्हाई में लिखवाई थी, और सालों लग गए थे, 4.5 साल, 7 साल, 4.5 साल, कितना 7.5 साल लगे थे, कुछ इस तरह बताते। 4.5 साल तो मुझे अपने तर्जमे का याद आ गया ना कि वो उसको 4.5 साल लगे थे, मैं इसलिए 2.5 साल, हाँ समथिंग लग गया, मुझे वो हिंसा भूल गया था। तीसरा ये है कि इंसानी शऊर की निगाह जो है ये कायनात के जाहिर को देखती है, और इंसानी लाशऊर की निगाह बातिन को देखती है। अब बातिन और जाहिर का फर्क यहां से फर्दर तशरीहात वहां करेंगे, ठीक है। ये एक एक लफ्ज को समझने का है, बातिन से क्या मुराद है, जाहिर से क्या मुराद है। आपने ये बात भी वजाहत से बयान फरमाई कि इंसानी शऊर की निगाह कायनात के जाहिर को देखती है और इंसानी लाशऊर की निगाह बातिन को, यानी कि इंसान का लाशऊर अच्छी तरह जानता है कि कायनात के हर जर्रे की शक्ल सूरत हरकत और बातनी कैफियात क्या है, लेकिन वो इन तमाम बातों को सिर्फ इसलिए नहीं समझ सकता कि उसको अपने लाशऊर का मुतालिया करना चाहिए। यानी कि आपको सिलेबस बता रहा हूं आपका, आप समझ रहे हैं कितना बड़ा सिलेबस है, आपको अपने लाशऊर का मुतालिया करना सिखा देगी ये किताब, अगर आप उसकी दुरुस्त तफहीम से वाकिफ हो गए। लाशऊर की सलाहियतों से इस्तफादे और उनके मुताले का जिक्र कलंदवा बोलिया ने कोई थ्योरेटिकल या इल्मी बहस के तौर पे नहीं किया, वो प्रैक्टिकल कैसे करते हैं, कैसे करते हैं, कैसे होता है, उसमें सारे फार्मूले इस तरह से थे। एक बात और, बातों का तो मुझे पता नहीं, अगर आपने दिल जमाई से लौह कलम को तफहीम के जज्बे से पढ़ा, कोई और फायदा हो ना हो आपको कुरान समझ आना शुरू। ये मैं पूरे वसूख से कह सकता हूं क्योंकि मेरे अपने फहम में तो पहली बात जो दाखिल हुई थी वो ये, और जिसको कुरान समझ आना शुरू हो जाए मेरा नहीं ख्याल कि अल्लाह से नाराज हो सकता है या वो अल्लाह से दूर रह सकता। इस दिन में उनका ये फरमान खसूसी तवज्जो का तालिब है, जब इंसान ये चाहे कि मेरा जहन लाशऊर की हदों में दाखिल हो जाए तो उसको चाहिए कि वो माहौल के हजूम की गिरफ्त से आजाद होने की कोशिश करे। माहौल के हजूम, हजूम अरबी का लफ्ज है, इकट्ठे होके हमला करना, इसको कहते हैं हजूम, अल हजूम, हजामत नहीं करना। माहौल ने हजूम किया हुआ है, हमारे जहन को अपनी गिरफ्त में लिया हुआ है, इससे आजाद होने की कोशिश करने का अमल। ये अमली बात कही है उन्होंने, कोई लंबी चौड़ी कहानियां नहीं। इंसानी जहन माहौल से आजादी हासिल कर लेने के बाद शऊर की दुनिया से हटकर लाशऊर की दुनिया में दाखिल हो जाता है, हो सकता है नहीं, हो जाएगा नहीं, हो जाता है, सो डिसाइसिव। आप फरमाते हैं जहन के समल का नाम इस्तगना। इस्तगना की आपने हजारों डेफिनेशनें सुनी, जब ये सुनी किसी से पूछ लो, इवन मैं खुद भी पता नहीं क्या क्या तशरीहें करता हूं, लेकिन ये तशरीह भाई माहौल की ग्रिफ से जहन का आजाद होना, ये है इस्तगना। एंगल है। फरमाते हैं कि ये इस्तगना अल्लाह ताला की सिफत समदियत का अक्स है। इसी अमल को उर्फ़े आम में इनखलाए ज़हनी कहते हैं। सलूक की राहों में जितने भी असबाक पढ़ाए जाते हैं उन सबका मकसद इंसान को खाली ज़हन होना ही करना हो। खाली ज़हन होने की मशक के लिए आपने मुराकबे के अमल को बहुत अहमियत दी है। इस पर बात नहीं कर सकते। मुराकबा क्या है? यह अंबिया कराम की तर्ज फिक्र पे आ गई बात। अब ये देखिए कि सिलासल क्या कर रहे हैं, वो अंबिया कराम की तर्ज फिक्र से रूशनास कर रहे हैं। सिलासल का असल रोल क्या है? अंबिया कराम की तर्ज फिक्र। भाई कितनी बड़ी सादत है कि हम हजूर के दौर में नहीं और उनकी तर्ज फिक्र हमारे डिस्पोजल पे आ गई कि भी फॉलो कर लो। और इसमें कोई तशखीस नहीं है, कोई जेंडर की कैद नहीं है, कोई एज की कैद नहीं है। अरे भाई आप असल सादत समझ रहे हैं? सिलसिला असल क्या होता है? अंबिया कराम की तर्ज फिक्र बांट रहे, अंबिया कराम की तर्ज फिक्र आप समझें तो सही। और क्या सादा से जुमलों में उन्होंने बता भी दिया। बाकी तशरीह तो ठीक है, आप उसको अपना टारगेट करेंगे। क्या कह रहे हैं? जब अंबिया किसी चीज के मुतालिक सोचते तो वो उस चीज और अपने दरमियान कोई रिश्ता बराहे रास्त कायम नहीं करते। उनकी तर्ज फिक्र हमेशा यानी नो एक्सेप्शन ये होती थी कि कायनात की तमाम चीजों और हमारा मालिक अल्लाह है। आपको एक लतीफ बात सुनाता हूं। शिरडी के साईं बाबा का तकिया कलाम था अल्लाह मालिक, ये उनका तकिया कलाम था। बात मैं कह रहा हूं कि अंबिया कराम की तर्ज फिक्र में पहली बात क्या होती है कि हर चीज का मालिक अल्लाह। वो किसी चीज की तरफ किसी मसले की तरफ मतवज्जो होते हैं तो उनके जहन में ये अगला जुमला सुनिएगा, आपको बाल खड़े हो जाएंगे आपके। यानी किसी चीज का हमसे बराह रास्त कोई रिश्ता और ताल्लुक नहीं, बल्कि हमसे हर चीज का रिश्ता अल्लाह ताला की मार्फत है। इस तर्ज फिक्र के इस्तेहकाम के नतीजे में, यानी इस तर्ज फिक्र की मश्क करते करते इसमें जब इस्तेहकाम आ गया, उसके नतीजे में जब वो किसी चीज की तरफ मुखातिब होते थे तो उन तो उस चीज की तरफ ख्याल जाने से पेशतर, यानी उस स्प्लिट ऑफ ए सेकंड में उनको उनका ख्याल पहले अल्लाह की तरफ जाता था और उन्हें किसी चीज की तरफ तवज्जो देने से पेशतर ये एहसास आदतन होता था। इसमें जुमले में देखिए क्या चीजें हैं इंपॉर्टेंट। एहसास और उसकी आदत होना, जो ही किसी चीज की तरफ देखा मतवजो हुए किसी ने आवाज दी, ये आदतन एहसास हो रहा है। इतनी प्रैक्टिस कि ये चीज हमसे बराह रास्त कोई ताल्लुक नहीं, इस चीज का एहसास होने का दर्जा, उसकी आदत पड़ने का दर्जा, और फिर ये शऊर में होना। आमतौर पे जब चीज आदत बन जाती है ना, तो वो बंदा वैसे ही कर रहा हो, उसकी तरफ उसका शऊर मतवज्जो नहीं होता। ठीक। बिला शुबा इस तर्ज फिक्र की मश्क हासिल होने के बाद ही कोई शख्स अंबिया की पैरवी अताअत या इत्तबा का दावा करने में हक बजाने हो सकते हैं। हजरत कलंदर बाब औलिया ने इस बात को हमेशा अपनी तालीमात में निहायत वाज़े और दो टोक अंदाज में बयान किया है कि अंबिया कराम ने अपनी तालीमात ने इस बात पे जोर दिया है कि ज़ाते मुतलक का है अल्लाह ने कहा। अल्लाह की जात को ज़ाते मुतलक का होगा। ज़ाते मुतलक को समझने के लिए ज़ाते मुतलक को समझने की कोशिश जरूरी है, बगैर ज़ाते मुतलक के समझे उसके अमल का समझना मुमकिन नहीं। आपको अपने सेल्फ, एब्सोल्यूट सेल्फ, ज़ाते मुतलक को समझना है। जब तक आप उसे नहीं समझेंगे, आप ज़ाते मुतलक अमल कैसे करती है ये कैसे समझ लेंगे। आपको अंदाजा हो रहा है कि आप कितनी बड़ी चीज की तरफ गामजन होने की फरमाइश कर बैठे। ज़ाते मुतलक को समझने की कोशिश जरूरी है, बगैर ज़ाते मुतलक के समझे उसके अमल का समझना मुमकिन नहीं। फिक्रे इंसानी में ऐसी रोशनी मौजूद है जो किसी जाहर के बातिन या किसी हजूर के गैब का मुशाहिदा कर सकती है। बल्फाज़े दीगर, हम किसी चीज के बातिन को देख सकें तो फिर उसके जाहर का पोशीदा रहना मुमकिन नहीं। इन जुमलों की तशरीह अपने मुकाम पे करेंगे, अभी वह नहीं है। उन्होंने बताया कि हमारे ये जो हुकमा हैं मादी यानी साइंटिस्ट जो हैं, उनमें और अंबिया कराम की तर्ज फिक्र में क्या फर्क है। अंबिया क्यों साइंटिस्ट से ज्यादा अजीम और रफी शान मुकाम रखते हैं, वो क्या करते हैं। आप फरमाते हैं कि किसी हद तक इसके लिए हजूर कलंदर बाब औलिया के इरशाद महले नजर रहना जरूरी है कि अंबिया बातिन को तलाश करते हैं और हुकमा खारिज के जरिए अशिया को समझना चाहते हैं। आप फरमाते हैं किसी हद तक हुकमा की तर्ज तलाश गलत नहीं है, किसी हद तक, एक हद है वहां तक ठीक। लेकिन उनकी तर्ज में एक नुक्स है कि वो जिन चीजों की अलामतें खारिज में नहीं देखते उनको नजरअंदाज कर देते। इस रवैये से कायनात की साख में जितने मख्फी हकायक हैं वो ज्यादातर अनजाने रह जाते हैं, जबकि अंबिया अलैहिस्सलाम के रवैयों में ऐसा कोई नुक्स नहीं है। वो ज़ाते मुतलक के जरिए अमरे मुतलक को तलाश करते, इस तरह उनकी फिक्र ऐसे अजज़ा को पा लेती। बात हो रही थी ना अंबिया कराम के तर्ज फिक्र की, अब आपको रिलेशन नजर आ रहा है क्यों ये बात यहां जोड़ के बताई गई कि आप सिर्फ वो तर्ज फिक्र ठीक है वो करते थे, ऐसा होता था कि जी तवज्जो देने से पैसे एहसास होता था, आप बहुत भी सर मार लें तो क्या एहसास पैदा हो गया, सो व्हाट, हाँ है अल्लाह मालिक, सो व्हाट, आगे चले ना। फिफरा चाहिए कहने में। क्या कहते हैं? नहीं, वो ये बता रहे हैं कि अंबिया कराम की तर्ज फिक्र जब अल्लाह मालिक आपने समझ लिया तो फिर जाते मुतलक को समझेंगे, जाते मुतलक का फिर अमरे मुतलक को समझेंगे। अमरे मुतलक एब्सोल्यूट बिहेस्ट ऑर्डर कमांड, कैसे जात कमांड करती है, कैसे जात चीजों को इधर से उधर मुंतकिल करते हैं, कैसे होता है ये सारा कायनाती निजाम, कैसे उसकी गिरफ्त में, ये सारी बातें। इसलिए ये बहुत बड़ी बातें हैं, इनको आपको थोड़ी थोड़ी ट्रेलर झलकियां। आप फरमाते हैं, अच्छा सर, वो जाते मुतलक के जरिए अमरे मुतलक को तलाश करते हैं और इस तरह उनकी फिक्र ऐसे अज्जा को पा लेती है जो मजाहिर के पाबंदी नहीं। अंबिया मजाहिर को नजरअंदाज नहीं करते, ताहम वो मजाहिर को असल करार देकर सिर्फ मजाहिर की रोशनी में नहीं गुम हो जाते। हमने ये जुमले सिर्फ कंपैरेटिव स्टडी के तौर पे समझे। इस तरह से अगर आप ने भी पढ़ा, मैंने कहा था पढ़ के आइए, क्या ये बात इस तरह समझ आई थी आप? मैंने, आप समझ रहे हैं मैं क्या कहता हूं आपसे? देखिए, जो ख्याल है ना उसकी ताकत ही कुछ और है। ये अल्फाज कोशिश है ख्यालात को क्या कहते हैं झलक देखने, कुछ और चीज। अंबिया की जबान में मजाहिर की असलों का नाम, मजाहिर की असल, हर मजहर की असल तो मजाहिरों, मुजाहिर की असलों का नाम सिफात इलाहिया है। वो कहते हैं हर मजहर की असल अल्लाह की सिफत, सिफात इलाहिया के कॉम्बिनेशन। वो इसी तरह यानी सिफात के जरिए जात मुतलक तक रसाई हासिल करते, फार्मूला भी बताया कि जात मुतलक तक वो कैसे जाते हैं। यानी आपको अंबिया कराम की तर्ज फिक्र फॉलो करनी है, ये जहन बनाना है। लेकिन अल्लाह मालिक कह देने से हाँ ठीक है, एक्टिंग तो हो गई, नकल तो हो गई, इतबा की पहली शर्त है नकल मारो। बाप बच्चा बाप की नकल करता है, इसमें कोई बुरी बात नहीं है। बच्चा बाप की नकल नहीं करेगा तो क्या हमसाय की नकल करेगा? नहीं, उसको करनी चाहिए वो नकल। में आपने कहा अल्लाह मालिक है, ठीक है, अच्छी बात, अब आगे चले। उसकी मलकियत के एहसास से किस तरह से ये सारा निजाम जो है आगे चलेगा, वो बता रहे हैं कि मजाहिर की असल का नाम सिफात इलाहिया है। इसी तरह यानी सिफात के जरिए जात मुतलक तक रसाई हासिल कर, इस रसाई के नतीजे में उन पर जात मुतलक की मसलहतें मुनकशिफ हो जाती। एक काम अल्लाह क्यों करना चाह रहा है, मसलहत से मुराद ये। बंदा मर गया, आप कहते हैं इसमें लगी भी मसलहत होगी, वो क्या मसलहत है जिसको आपने कहा अल्लाह की कोई मसलहत हो, कोई कह के आपने उसको कोकून बना दिया। आपको पता चल गया कि ये है वो मसलहत, ये वजह, इसलिए नहीं किया, इसलिए नहीं करता, ये यूं हुआ। हर चीज कनेक्टेड होगी तो बड़ा जहन होगा, फिर जहन बड़ा होता है, फिर उनके लिए, फिर जब ये मसलहतें वाशगाफ हो जाती हैं तो फिर उनके लिए ये नामुमकिन हो जाता है। किन के लिए? जो इस तरह से फिक्र को अपना रहे होते हैं। यानी कहा तो अंबिया के हवाले से जा रहा है, लेकिन यहां मैं कि वो उन मसलहतों को नजरअंदाज कर दें या उनको मकसद हयात ना बनाए। जब वो अल्लाह की मसलहतें समझ जाता है तो या वो मकसद, यानी फिर वो मसलहतें इग्नोर कर सकेंगे आप, फिर हो ही नहीं सकता कि आप उस मसलहत को अपना जिंदगी का मकसद ना बनाए। ये है वो मकसदियत जिसकी बातें हम कभी कभी इशारों में यहां करते थे कि भाई मकसद क्या है, मकसद क्या है जिंदगी का, मकसद समझो, कहते हैं ना कितनी दफा ये उछाला है कि नहीं। हजूर कलंदर बाबा औलिया को अल्लाह ताला ने इस शर्फ से भी नवाजा है कि उन्होंने कुरान हकीम में मजकूर कायनाती फार्मूलों, तस्खीरी कवानीन और तख्लीकी असूलों को मौजूदा दौर की, मौजूदा दौर के शऊर की सकत और मुनासबत से बदतसरी ही बयान किया है, बड़ी सराहत के साथ, बड़ी फसाहत के साथ, बड़ा खुलम खुला उन्होंने साफ बताया कि ये कितना थका हुआ शऊर है, कितने तजादात हैं इसमें सब कुछ, लेकिन किस सलीके से कि आप पढ़ते हैं और आपको समझ नहीं आती। आपने इस अमर से पर्दा उठाया, अब ये लौह कलम के अमली कुछ पहलू जो है ये तो थ्योरेटिकल गेम हो गए, कि ये है वो तर्ज़ फिक्र अंबिया कराम की जिसका प्रचार हजरत चंद्र बाबा बोलिया। ये सारे अल्फाज मैंने लौह कलम से लिए, ये छोटा सा ट्रेलर है लौह कलम। अब समझ आ रही मैंने क्यों फरमाइश की थी कि इसे पढ़ कर आइए, मेरे नहीं है इसमें बताया मैंने अपना कोई लिखा है, सिर्फ तरतीब उस तरह से अरेंज कर दी ताकि आपके जहन में, ये पढ़ने वाले कारी के जहन क्या हुआ। आपने इस अमर से पर्दा उठाया कि बेदारी और ख्वाब के हवास की असल एक ही, यानी हवास दोनों असल में एक ही, दोनों यकसां तौर पर हकीकी हैं। आपका इरशाद है कि इंसान के इदराक और हवास में जो कुछ है अल्लाह ताला ने उसको दो हिस्सों में तकसीम कर दिया। इंसान के इदराक और हवास में जो कुछ भी अल्लाह ताला ने उसको दो हिस्सों में तकसीम कर, बहुत ही मानी फिर जुमला आप कहते हैं जोड़े बना दी। ये है खलक ज़ौजैन की असल शरह, कि आपके इदराक और शऊर सॉरी हवास में जो कुछ है अल्लाह ने उसको दो हिस्सों में बांट दिया। एक हिस्सा वो है जिसका ताल्लक रात के हवास से, दूसरा हिस्सा वो है जिसका ताल्लक उनके दिन के हवास से। इसी वजह से अल्लाह ताला ने कुरान हकीम में लैल और नहार के अलग अलग अल्फाज इस्तेमाल किए। ये हम काबिले जिक्र है कि रात के हवास को तारीकी, गनूदगी या नींद कहकर गैर हकीकी कहा जाता है, अल्लाह ताला के फरमान के मुजिब इस तसव्वुर की तर्दीद हो जाती है और ये साबित हो जाता है कि अल्लाह ताला के नज़दीक रात और दिन के हवास यकसां ठोस और हकीकी हैं। अगर हम जरा सा तज्जिया करें तो ये बात सामने आती है कि दिन के हवास को इज्तमाई शहादत हासिल है और रात के हवास को इनफरादी शहादत। अब असल बात क्या है कि इनफरादी शहादत ही असल है, आप इज्तमाईयत का नारा लगाते हैं, लगाते रहिए। गलतियां इज्तमाई हों या इनफरादी, उनसे महफूज रहने का तरीका भी हजरत कलंदर बाबा औलिया ने तालीम फरमाते बताया कि हर इंसान को एक ऐसी कैफियत हासिल है जिसको वो जमीर का नाम दे, वो जमीर की आवाज सुनता है और उसकी रहनुमाई में नतीजा अखज करता है। फिल वाक्या ये अल्लाह ताला की आवाज साफ कह, अल्लाह बोला हम कहते नहीं बोला। हर बंदे के अंदर अल्लाह बोलता है, कि یہاں تک تو اللہ نے کہہ دیا کہ میں ان کے ہاتھ بن جاتا ہوں اور میں ان کے ناک بن جاتا ہوں، کان بن جاتا ہوں اور ان کی زبان بن جاتا ہوں، وہ میرے ذریعے سنتے ہیں، میرے ذریعے دیکھتے ہیں، میرے ذریعے پکڑتے ہیں. صاف کہا ہے، یہ آیت ہے قرآن کی، پتہ ہے آپ کو. اور ہم کہتے ہیں جی اللہ کو اندر کیسے دیکھیں، بھائی اللہ ہی تو بول رہا ہے. فی الواقعہ یہ اللہ تعالیٰ کی آواز ہوتی ہے اور اللہ تعالیٰ کا بخشا ہوا نتیجہ ہوتا ہے. نتیجہ انسان کی ذات تک پہنچتا ہے تو نفس کی تنقید شروع ہو جاتی ہے، اور یہ تنقید انسان کی نیت کو صحیح رکھتی ہے یا غلط کر دیتی ہے. یہاں سے پھر شیطان نیگیٹو پازیٹو یہاں پہ عمل شروع ہوتا ہے. نتیجہ آئے، جب تک انسان اندرونی آواز پر توجہ نہیں دیتا رہنمائی حاصل نہیں کر سکتا. اس کے ساتھ ساتھ فہم و ادراک کو محدود طرزوں سے نکالنے اور اس میں وسعت اور گہرائی پیدا کرنے پر بھی، اب ظاہر ہے سارے گیم کے لیے مائنڈ کو وہ کیسے، آپ نے بہت اصرار کیا، آپ نے آپ کا فرمان ہے کہ اگر ایک شخص کی دلچسپیاں اس کے خاندان تک محدود ہیں تو اس کی فہم صرف خاندان کی حدود میں ہی سوچ سکتی ہے. اس شخص کے تجربات اور مشاہدات بھی اسی مناسبت سے محدود ہوں گے. یعنی آپ کو اپنی دلچسپیوں کو کیا کرنا ہے، اس کا وسٹا، اس کا زون، اس کا افق. اب دیکھیں نا، میں نے ایک دفعہ سوال اچھایا تھا، شراب تو تم چھوٹی 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 کر رہے ہیں کہ پھر ذہن کو بڑا کیسے کریں گے، یاد ہے سوال اٹھایا تھا. پھر آپ سے کہا بھی آپ اپنے ویژن کو کیسے بڑا کریں گے، بتایا تو تھا کہ بھی آپ کسی بلندی پہ کھڑے ہو جائیں تو ذہن کو آپ کو زیادہ دکھے گا. یہاں جتنا دکھ رہا ہے وہاں کم دکھے گا، زیادہ دکھے گا. اب آپ حبیب بینک پلازا کے چھت پہ جا کے کھڑے ہو جائیں، 14 منزل ہے اس وقت کے 17، مجھے نہیں پتا، چلیں 20-30 جتنی بھی ہے، اب اس بلندی پہ کھڑے ہو کے آپ کو سارا کراچی دکھتا ہے کہ نہیں، کہاں تک؟ تو وسٹا کیسے بڑا ہو گیا، یہ ہورائزن کیسے بڑا ہو گیا؟ ورنہ آپ کہتے ہیں ہورائزن کیسے بڑا ہو سکتا. اسی طرح ذہن کو بڑا کرنے کے لیے آپ کو اپنے عقائد، یہ جو گرہ لگائی ہیں ان کو کھولیں گے تو ذہن بڑا ہو جائے گا. بھائی کیا ہو گیا، عقیدے عقد سے نا، ان کو ریوزٹ کر. یوں کہیے کہ اس نے اپنی فہم کو محدود کر لیا. انسان کی آنکھ اور کان اس کی اپنی فہم کی حدود میں دیکھتی اور سنتے ہیں. یہ ایک اور انکشاف، انسان کی آنکھ اور کان اس کی اپنی فہم کی حدوں میں دیکھتی اور سنتی. جتنی ہماری فہم ہوگی نا ہم اسی حد تک دیکھیں. اگر آپ اپنی اندر کی آنکھیں کھولنا چاہتے ہیں کیا کریں گے، کیا مطلب ہوا، صاف تو بتا رہے ہیں وہ. فہم کی حدوں سے باہر نہ دیکھ سکتے ہیں اور نہ سن سکتے ہیں. بظاہر تو یہ معلوم ہوتا ہے کہ وہ دنیا کے اطراف میں دیکھ رہے ہیں، سن بھی رہے ہیں، لیکن ان کی فہم کو اپنے خاندان سے باہر کسی چیز میں ذرہ بھر دلچسپی نہیں ہوتی. اس کے شعور کا حال چند سالہ بچے جیسا ہوتا ہے. ایک ایسے بچے کا جس کو آپ ریڈیو پر ساری دنیا کی خبریں سنوا دیں مگر وہ نہ کچھ سمجھے گا نہ کچھ محسوس کرے گا. اگر کوئی شخص 50 سال کی عمر میں صرف اپنے خاندان کی حدود میں سوچتا ہے تو روحانیت کی روح سے اس کی عمر چند سال سے زیادہ تصور نہیں کی جا سکتی کسی ایسے انسان کا شعور جو محض اپنے انفرادی مفاد کو مد نظر رکھتا ہو، 100 سال کی عمر میں بھی بلوغت کو نہیں پہنچتا۔ اگر آپ کو میچیور ہونا ہے تو آپ کو انفرادی مفادات، اب دیکھیں انفرادی زاویہ نظر کہاں ضروری ہے اور کہاں وہ مضر ہے، فرق سمجھ آ رہا ہے؟ یہی تو پیراڈاکسز ہے نا جو ہمیں ریزالو نہیں کر پاتے۔ کسی ایسے انسان کا شعور جو محض اپنے انفرادی مفاد کو مد نظر رکھتا ہو، 100 سال کی عمر میں بھی بلوغت کو نہیں پہنچتا، کائنات کے سٹیج پر اس کی وہی حالت ہوتی جو ایک 3 سال کے بچے کی کسی بین الاقوامی فورم میں ہو سکتی ہے۔ حضور کرند بابا اولیاء فرماتے ہیں کہ مذہب اسی وجہ سے لازمہ حیات ہے، جس قوم کا ایمان کائنات کا اخلاص نہیں۔ جس قوم کا ایمان کائنات کا اخلاص نہیں، اصل مذہب کی کہانی بتا دی لیکن یہاں پہ مذہب جو ہے وہ اب لفظ مذہب سنتے ہی چونکے ہیں کہ پتہ نہیں ہو یہ والا مذہب وجہ وہ بھی یہی کہہ رہے۔ ارے بھائی میرا بات کو سمجھو، حضور قلندر بابا اولیاء کیا کہہ رہے ہیں، جس قوم کا ایمان کائنات کا اخلاص نہیں، یعنی وہ کائنات کے ساتھ مخلص نہیں ہے، کائناتی طرزوں کے ساتھ مخلص نہیں ہے، وہ قوم نہ تو کائناتی قدروں کا مشاہدہ کر سکتی ہے اور نہ ہی ان کی فہم کائناتی علوم تک پہنچ سکتی ہے، پہنچ حاصل کر سکتی۔ اس وجہ کی قوم 1000 سال کی عمر پانے کے باوجود پالنے کا بچہ ہی رہے گی۔ چونکہ یہ سارے جملے وہاں لوح قلم میں بہت آگے جا کے تھے، میں چونکہ جس طرح سے آپ کے ذہن کو متوجہ کرنا چاہتا تھا جس طرف، وہ یہ تھی کہ آپ کو کلیئر ہو کہ بھئی آپ حضور قلندر بابا اولیاء نے کیا ڈیزائن کیا۔ آپ نے یہ وضاحت بھی فرمائی ہے کہ انسان کو ادراک کے 2 زاویے حاصل ہیں، ایک وہ جو انفرادیت یا انفرادی مفاد، یہاں پہ نون ڈال لیجئے گا، انفرادیت یا انفرادی مفادات تک محدود ہے، دوسرا وہ زاویہ جو انفرادیت کی حدود سے باہر ہے۔ جب ہم انفرادیت کے اندر رہتے ہوئے دیکھتے ہیں تو کائنات شریک نہیں، انفرادیت کا یہ نقصان، لیکن جب ہم انفرادیت سے نکل کر دیکھتے ہیں تو کائنات شریک ہوتی ہے۔ آپ کہتے ہیں شرک جرم ہے جس زاویے میں کائنات شریک ہے اس کے اندر ہم کائنات کی تمام اشیاء کے ساتھ ساتھ اپنا ادراک کر۔ انفرادیت ایک شخص، ایک جماعت یا پوری قوم پر بھی مشتمل ہو سکتی ہے۔ انفرادیت کے درجے، پہلے تو آپ ان درجوں کو سمجھیں پھر ان سے بچیں۔ آپ نے بتایا کہ انفرادیت کے زاویے میں سب سے بڑا نقص یہ ہے کہ یہ کسی نہ کسی مرحلے پر کائنات کی اور اشیاء سے منحرف ہو جاتی ہے۔ میں ہی ہوں، کیا ہوا؟ منحرف ہو گیا۔ اس زاویے میں نگاہ ہمیشہ غلط دیکھتی، لفظ ہمیشہ، مثال بھی دیے، مثلا کسی چیز کی جسامت، ہوا میں کچھ اور نظر آتی ہے، پانی میں کچھ اور۔ آپ ادھر نہ دیکھیں، کتنی دیر سے میں دیکھ، اب سمجھ آئی مجھے کہ کیا مسئلہ ہے۔ بھائی یہ پڑھے ہیں نا، یہ فالتو، کسی کے پاس اور چیز، مثلا کسی چیز کی جسامت ہوا میں کچھ اور نظر آتی ہے پانی میں کچھ اور. امیجن کریں, یہاں سے آپ کو سمجھ آنی چاہیے کہ اس جملے کے پیچھے اصل میں کتنی بڑی بات کہی گئی ہے. ویسے تو سرسری مطالعے میں ہم جیسے مطالعہ کرتے ہیں کچھ, یہاں طلوع تو ہونے نہیں دیتے, مطالعہ کہتے ہیں اسے. یہاں کچھ طلوع ہوا ہی نہیں اور وہ مطالعہ. ہوا میں پانی میں ایک چیز کا سائز کا ڈفرینس ہونا, ڈفرینٹ ہونا, ان میں ڈفرینس ہونا, یہ تو فزکس کا چیپٹر ہے. انفرادیت ہے. آپ سمجھے کہ آپ کی فزکس کو کہاں ڈال دیا, کچرے کے ڈھیر میں. آپ فرماتے ہیں یہ اختلاف نظر زمان و مکان کی پابندیوں کے سبب. دیکھنے والا جب تک زمان و مکان سے آزاد نہ ہو جائے کسی شے کی حقیقت تو نہیں پا سکتا. زمان و مکان کیا ہیں, امر و خلق کیا ہے, امر کرنا کیا ہے, خلق کرنا کیا ہے, زمانوں کی کتنی قسمیں ہیں, حواس اطلاعات کو کس طرح موصول کر کے ادراک کو مہیا کرتے ہیں, حواس اطلاعات کو کس طرح وصول کر کے ادراک کو مہیا کرتے ہیں, ایک ایک چیز الگ الگ ہے. ادراک کچھ اور ہے, شعور کچھ اور ہے, حواس کچھ اور ہیں. واضح ہو رہا ہے؟ اس کو میں نے اس لیے کہا فوٹو کاپیاں کر کے دو تاکہ یہ اس کو جا کے گھر دوبارہ آپ اسی طرح ڈوب ڈوب کے پڑھیں. یہ کیا بھائی, ہمیں ہم نے کیا پڑھا تھا, یہ تو کچھ اور ہی وہاں سے جگلنگ کرتا رہا ہے. نہیں, میں جگلنگ نہیں کر رہا. وہاں جو چھپے ہوئے نہیں کوئی مفہوم, جو ظاہر سامنے کے مفاہیم ہیں ان کی طرف التجا کر رہا ہوں کہ توجہ دیں. حواس اطلاعات کو کس طرح موصول کر کے ادراک کو مہیا کرتے ہیں, تصورات و خیالات کہاں سے آتے ہیں, ذہن میں ادراک کس طرح تشکیل پاتا ہے, کائناتی نظام کن فارمولوں اور کن پر اور کس طرح قائم ہے, اس طرح کے ہر سوال کا جواب. یہ سوالوں کیا ایک چھوٹا سا سیمپل سیمپلنگ بتائیے کہ یہ وٹ یو آر گوئنگ ٹو اسٹڈی, وٹ وی آر گوئنگ ٹو اسٹڈی. اب یہ اسٹڈی کا لفظ مت پوچھنا. ہر سوال کا جواب حضور قلندر باب اولیاء نے اپنی مارکت الآرا کتاب لوح قلم میں صراحت اور فصاحت کے ساتھ بیان فرمایا. اس کتاب میں آپ نے بیان فرما دیا ہے کہ بیداری شعوری طرز ہے اور خواب لا شعوری, یعنی بیداری یعنی شعور میں رہتے ہوئے آدمی زمانیت کی گرفت میں رہتا ہے جب ان وغیرہ وغیرہ وغیرہ. ٹھیک ہے, اس کا آخری جملہ ٹھیک کر لیجئے پلیز. حضور قلندر باب اولیاء کے بعد ایک لکھے جی, آپ حضور قلندر باب اولیاء کے ممثل ہیں, ممثل. یہ بیچ میں سے انہوں لکھنے والے کو شک نے کہا یہ کیا پتہ نہیں لفظ لکھا, وہ رہ گیا جی پرنٹنگ میں, مجھ سے بھی رہ گیا. بلا شبہ سعید ہے وہ لوگ جنہوں نے انبیاء کرام کے مشن کو اپنایا, اس کو اپنی زندگی کا منشا اور مقصد بنا لیا. بے شک اللہ تعالیٰ نے ان کے درجات بلند فرمائے ہیں. دیکھیں میں نے عام بندوں کی طرح ہی نہیں کہا, اللہ ان کے درجات بلند فرمائے. جی خدا, جی اس کا مطلب یہ خدا رحمت کند این عاشقان پاک تینت را, تینت طبیعت. ٹھیک ہے, اللہ رب کریم ایسی پاک تینت یعنی वो जो इनर सेल्फ है उनका, ऐसा साफ सेल्फ रखने वाले आशिकों पे रहम करें, उनको अपनी रहमतों से नवाजें, ये मतलब। दूसरी बात, ये तो आपको तारुफ हो गया जी, तो समझ आई कि इस किताब में दर हकीकत हमें किन किन चीजों का अहाता करके दिया, हमें अपनी फहम को इसमें ले जा। मैं आपको एक शरारती जुमले में बात कहने लगा, हजूर कलंदर बाबा औलिया की पूरी किताब लौह कलम 7 जुमलों में आपकी समझ में आ सकती है, या 7 जुमले में बता देता हूँ, बाकी आप सारी जिंदगी पढ़ते रहें वो आपको ये 7 जुमलों से बाहर नहीं नजर आएगी। और यही सब मिनल निशानी, यानी लौह कलम असल में सभे मिनल मिसानी को डिफाइन कर रही है, क्योंकि वहां था याद है, उसमें मैं बड़ा नशे में आ गया था कि सब मिनल मिसानी वल कुरान अल हकीम, ये सब मिनल मिसानी की शरह करती है ये किताब। वो 7 चीजें क्या, नंबर 1 जिसको आप अल्लाह कह लें, जात कह लें, नुक्ता वादानी कह लें, स्या नुक्ता कह लें, ये चारों पांचों लफ्ज जितने भी, 1। 2 जो है ना, 2 अभी आपने पढ़ा कि हर चीज को 2 हिस्सों में तकसीम कर दी, यहां से तखलीक का निजाम कायम हो, यह है 2। जोड़े खलक जौजैन, दिन रात पानी प्यास, नर मादा स्या सफेद, हर सिर्फ अपने मुकाबले एक दूसरी सिफ्त रखती है जो उसके अपोजिट और उसके कंट्रेरी है, मुतजाद है जी। और ये प्रेगेदानंद बिस्कुट स्टॉल तक बर्फ रोक, बस खबर खत्म कम ब्या वो लगा। बात ये 2 क्या बोल रहा था, कहाँ था, हाँ हर सिफ्त अल्लाह की, तमाम सिफात एक दूसरे को नहीं, उन सिफात में कहीं कोई 2 सिफात ऐसी हैं जो एक दूसरे के कंट्राडिक्टरी है, अपोजिट बिल्कुल मुतजाद, जैसे स्याह ये भी अल्लाह की सिफत है, तो सफेद ये भी अल्लाह की सिफत है, इसी तरह आदल अल्लाह अदल करता है, तो रहीम ये भी अल्लाह की सिफत है, लेकिन दोनों मुतजाद भी हैं, कंट्राडिक्टरी है। इस सारे निजाम को यानी जात में सिफात, सिफात का दर्जा 2 जोड़े, ये सारा निजाम यूं चलता। 3, अब इस सारे सिफात अपने इजहार का एक कॉम्बिनेशन बनाएंगे, उस कॉम्बिनेशन को बनाना, उसको कंट्रोल करना, वो एक पूरा मैकेनिज्म, एक ऑपरेटिंग एजेंसी है, उसका नाम है रूह। फिर आगे उसके 3 दर्जे, उसको रूह, रूहे आजम, रूहे इंसानी और रूहे हैवानी कहा गया। तीसरे नंबर पे क्या, ये असल में क्या है, ये लौह कलम जब आप पढ़ेंगे बैठ के तो फिर पता चलेगा कि ये असल में इल्म, फिक्र और अमल के नाम है। अमल किस तरह तफक्कुर में प्रोसेस होके उसकी एक अमली शक्ल बनती है और वो अमल पजीर, ये है रूह। इल्म, फिक्र और रूह, ये 3 चीजें, इसको आप रूह के 3 दर्जे कहिए, 3 रूहें कहिए, जो भी है, ये तखलीक के निजाम को। 4, नहरें कहा गया तसव्वुफ में, वहमा ख्याल एहसास, वहमा ख्याल तसव्वुर और एहसास, पांच हवास, ये चार नहरों के फिर आगे नाम कई चीजें हैं, चार चार, तो शाहिद व मशहूद वाला, नजर नाजर नजारा वाला, रारू रोया वाला, वो कई एंगल्स है। इस एंगल से हुज़ूर कलंदर बाब औलिया ने, ये मैं आपको सात स्लॉट्स इसलिए बता रहा हूं पहले दिन आपके जहन में हो, जब जब हम कोई चीज पढ़ेंगे उठ से वहां उस ताबक में डालते जाएंगे, वहां से आपके जहन में पिक्चर बनती चली जाएगी, किस तरह हवास, कैसे कैसे, वो फिर जब कैसे कैसे, फिर उसके प्रैक्टिस अमली तौर पे जब आप करेंगे। पांच हवास हो गए, छह तनज़लात हैं, सित्तत अय्याम कुरान में कहा गया इनको। ये असल में जब वहमा ख्याल बनता है तो ये एक मंजिल कहलाती है, एक तनज़ल कहलाता है। जब ख्याल तसव्वुर बनता है तो ये दूसरी दूसरा तनज़ल होता है उसका। इसकी डिटेल का आपको फिर किताबों में, जब वहाँ तलता चैप्टर में पहुँचेंगे, क्योंकि मेरा, मैंने ये बात इसलिए तय की कि आपको एक तारुफी गुफ्तगू कर दूँ ताकि आपके जहन में स्लॉट्स क्लियर हो जाए, आपको पता हो डिमार्केशंस क्या है, हम क्या करने जा रहे हैं, क्यों करने जा रहे हैं, कि अंबिया कराम की तर्ज फिक्र को कैरी करना है, इसलिए कहीं इधर उधर नहीं होना। ये वो इल्म नहीं है जो हर अरे गहरे नथु खरे को उठवा दिया जाए। सादत होगी अगर आपकी आप इसे फहम, मेरे लिए बिला शक व शुबा ये एक इंतहाई सादत है कि आपने मुझे इस काबिल समझा कि आपने ये बात कही, और इस इसरार और इस शदोमत से कही कि मैं खुद को ना समझ, इस काबिल नहीं समझता, लेकिन उसके बावजूद बैठ गया आपके सामने के चलो भाई जिस काबिल भी आप समझ रहे हैं, अल्लाह करे मैं हो ही जाऊं। वो सातवीं बात यह है कि सबे समावात, यानी कि सातवीं चीज जो है जमीन और आसमान, आसमान के जो छह तनज़लात मैंने पूरे बता दिए, बाकी वहां तशरीहें होंगी क्योंकि बहुत लंबा चैप्टर है, एक एक लफ्ज में क्या क्या बातें इसमें हैं। तो ये सूरत हाल जो है तो इस तारुफ के बाद सातवां जो है वो सबे समावात, वो है शऊर के सात दर्जे, यानी इन सारी जो छह चीजें, इसको आप किस दर्जे पे समझे और उसको आपने प्रैक्टिस किया या अमल किया, या बरुए कार लाए, यानी प्रैक्टिकली आपने उसको कितना किया। ये जो सात अंबिया कराम, यानी सात छह उनके दर्जे ना, ये फलां पहला आसमान फलां नबी का, दूसरा फलां आदम पहले आसमान पे, तो जून जून बंदे का शऊर इस छह चीजों के निजाम को समझ लेता है, वो तू तू आसमानों में सफर कर रहा होता है। इसलिए आपको अपने सारे जाले हटाने पड़ेंगे, और मैं पूरी कोशिश करूंगा कि मोटा सा झाड़ू लेके आपके जाले दूर करने में आपकी कोई मदद कर सकूं।
क्लास की टाइमिंग
पे आपका हक बनता है जी, आप एतराज करें। यहाँ पे देखिए, ये माशाल्लाह आपने
हमने
एक दुश्वारियां अलग हैं। इसके जवाब में जी बताइए जो आप दलाइल मुझे दे रहे थे, जरा आप आ जाना मैं था। जी
होम्योपैथी तो एक है, इलाज मुआवजे का एक मेडिकल किताब की रिक्वायरमेंट भी।